الله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شر أعمالنا فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا ونبينا ومولانا أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم عباد الرحمن الذين يمشون على الأرض هونا وإذا خاطبهم الجاهلون قالوا سلاما صدق الله العظيم. Değerli kardeşlerim, selam bulunduk. Hazreti Hacim Gazetan Hakkı, Hacim-i Mekki, Selametullah Aleyhi, vasiyetin ka hulasa bayan ho raha hai. Aaj bhi inshaAllah Taala unki sahi vasiyat hai. بیان کر گئی اب سزا ہمیں اس پر عمل کرنے کی توفیق عطا فرمائے. حضرت کی ایک وصیت یہ ہے جو شخص مسلمان ہے صاحب ایمان ہے اپنی اصلاح کے لیے کوشاں ہے اس کو چاہیے کہ وہ نیک و رفتار باوقار اور بردبار رہے. اس کو چاہیے کہ وہ نیک و رفتار باوقار اور بردبار رہے. نیک و رفتار کا مطلب یہ ہے کہ جب چلے تو توازن کے ساتھ چلے, اس کی چال میں کوئی اکڑ نہ ہو, غرور نہ ہو, تکبر نہ ہو, برائی کا انداز نہ ہو, بلکہ اس کی چال کی متوازنہ ہو. چار اس کی گفتار سے, اس کی نشست و برخاست سے توازن, انتظار, خواب خالی اور آج کی چپکتی ہو. اور جن کے دل میں اللہ تعالیٰ کا خوف ہوتا ہے, आखिरत की फिक्र होती है, हिसाब किताब कदर होता है, उनकी ये हालत है। क्योंकि उनके दिन हरदम अल्लाह ताला की तरफ मुतवज्जे रहता है, आखिरत में मशगूल रहता है, अल्लाह ताला के हिसाब किताब के डर से खौफ ज्यादा रहता है, इसलिए उनके जाहिर में भी आजी उनके किसी अंदाज से और उनके किसी पहलू से बढ़ाई ये बड़ापन या गुरूर के तकबर दूर दूर महसूस है। यहां तक कि उनकी चार आज भी मानस एक है अल्लाह ताला के फर्मा बरदार बंदे और एक है अल्लाह ताला के नाफरमान बंदे। नाफरमान बंदे नाफरमानी की वजह से किब्र में, तकब्बुर में, गुरूर में, बड़ेपन के मरज में मुब्तला रहे, इसलिए उनकी बातों में पढ़ाई पाई जाती है, गुरूर पाया जाता है, फखर पाया जाता है, उनके उठने बैठने के अंदाज भी ऐसे होते हैं कि उनसे भी तकब्बुर टपकता है, बड़ा पन टपकता है, पढ़ाई मालूम होती है। यहाँ तक कि जो वो चलते हैं तो चाल के अंदर भी तकब्बुर महसूस होता है, सीना तान के अकड़ते हुए चलते हैं। एक मुतकद्दिर का किस्सा लिखा है कि वो सीना तान के अकड़ते हुए गर्दन सीधी करके चल रहा है। इसी हालत में एक बुजुर्ग के पास तो उसे गुजर हुआ, उन्होंने उसको देखा कि नहीं पहुंचा, ये भी उसको नागवार कि मैं इतना बड़ा आदमी यहां से जा रहा हूं और इन्होंने नजर उठा के भी नहीं देखा कौन जा रहा। बजराया तक कपूर इसने उस बुजुर्ग से कहा पता भी है कौन जा रहा है आपके सामने। कहा मुझे मालूम है कौन जा रहा है। ये बड़ा खुश हुआ, चलो कुछ तो पता चला मेरी हस्ती का, तो कुछ दिन को अंदाजा हुआ कि कौन जा रहा है, इसमें पूछ तो लू कौन जा रहा है। और गलत ये हुई कि मेरी तारीफ करेंगे यहाँ पे ऐसा और वैसा डबल कैसा जा रहा है, लेकिन वो तो अल्लाह वाले उनकी नजर तो जाहिर पर नहीं होती, उनकी तो नजर बातिन पर होती, उनकी नजर सूरत पर नहीं होती, उनकी नजर तो हकीकत पर होती। मुझे कौन जा रहा है, तो मैं वो जा रहा है कि जिसकी इब्तिदा एक नापाक खतरा है और उसके इंतहा एक सड़ी हुई लाश और इसके दरमियान पेट में बहाना मसाले पेशाब भरे फिरता है, रग रग में नजर खोल दिए फिर रहा है, ये सुनकर ठहर गया। ये क्या कहते हैं, मेरे से बिल्कुल ही इज्जत खाते होंगे। मैं तो समझ रहा था कि नया के बड़ा अल्लामा फहामा और माफी के दौरा को फना फना हाथ में जाना है तो जरा मेरी शान जाहिर होगी और मैं बड़ा फैलाऊंगा। इन्होंने तो बिल्कुल ही खाते में मिला दी। लेकिन उन बुजुर्ग ने बिल्कुल सही बात, अगर इंसान वाकई इन तीन बातों को अपने दिल में नष्ट करे तो तभी वो तकब्बुर में इंशाल्लाह मुबतला है और बड़ा बनने का शौक भी नहीं होगा इंशाल्लाह। हर इंसान अपने हदीस को देख दे कि उसकी पैदाइश किस चीज से हुई। एक नापाक खतरे से इंसान की पैदाइश हुई कि जिसके शहवत के साथ खारिज होने थे, खारिज होने वाले की वो गुसल वाजिब हो जाता है, बदले पैर तक वो मुकम्मल नजीस हो जाता है। कैसी हालत में नमाज नहीं पढ़ सकता, कैसी हालत में सवाब नहीं कर सकता, ऐसी हालत में तिलावत नहीं कर सकता, ऐसी हालत में पड़ोसी को हाथ नहीं लगा सकता। ऐसा तो जिस्मानी और जाहिरी नजाजत से भी आदमी इज्जत नजीज नहीं होता। और वो नजीज खतरा ध्यान रखते हैं उसको नापाक कर दे, पानी में गिर जाए तो पानी नापाक, खाने पीने की चीज में गिर जाए तो खाना पीना नापाक। तो जिसके जिसम का वो कतरा है वो नापाक, वो कतरा खुद नापाक, और जिसके जिसके लग जाए जहां लग जाए वो नापाक। तो ऐसी नापाक चीज कोई पकड़ने काबिल है, पढ़ाई के लायक है, उसको लायक है कि वो तकबूर करे और गुरूर करे। तो ये तो हर इंसान की पैदाइश पर आवाज है। और जब इंसान मर जाता है तो ये तो अल्लाह ताला की रहमत है। तो नबी अकरम जनाबे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की आदेश और सुन्नत है कि मरने वाले को नहलाकर खुशबू लगाकर कफनाकर उसको दफना दे। जिसकी वजह से इंसान का जलना सड़ना फूलना फटना और उसमें कीड़े पड़ने वाला मामला आम तौर पर नजरों के सामने है। अगर खुदा ना खास्ता दफनाने का हुक्म न होता तो मरने वाले की लाश जमीन के ऊपर कहीं भी पड़ी होती तो किस कदर वो सड़ती फूलती फटती कीड़े पड़ते और दूर दूर तक उसकी बदबू फैलती। अभी कभी कोई हादसा तो सामयाब हो जाता है और किसी की लाश बेगौरों का फन कहीं पड़ी रह जाती है, जब वो सड़ती है तो देखो दूर तक कितनी उसकी बदबू सड़ा फैलती है, लोगों को वहां से गुजरना मुश्किल होता है। देखने से कराहत आती, पास जाने से नफरत होती, उसकी बदबू से दिमाग सड़ जाता है। तो आमतौर पर ये मरने के बाद इंसान के जिस्म का ये हाल होता है। अल्लाह के बंदे ऐसे भी होते हैं कि अल्लाह ताला मरने के बाद भी उनके जिस्म को महफूज रखते हैं, गलने से भी सड़ने से भी बदबूदार होने से भी, बल्कि बाद हर दफा उनके जिस्म से खुशबू फैलती है। जैसा कि शहदा के साथ ये मामला होता है, اور ایک نہیں ہزاروں واقعات آج بھی شہید ہونے کے بعد ان کے جسموں سے، ان کے قبروں سے، انہیں قبروں سے خوشبو آتی. لیکن مرد آپ کو اپرادھ کے جسم مرنے کے بعد غلط ہو جاتا ہے، کیڑے پڑ جاتے ہیں اللہ سے. تو آدمی اگر یہ سوچ لے کہ میرے مرنے کے بعد یہ انجام ہونے والا ہے تو صحیح کس وجہ سے قبول کرتا ہے، کس وجہ سے اپنے آپ کو بڑا سمجھتا ہے، اس بات پہ فخر کرتا ہے کہ انجام سے یہ ہونے والا ہے. جس کے یہ انجام ہو وہ بڑا ہونے کا قابل نہیں، وہ تکبر کے لائق نہیں، غرور اس کو جائز نہیں، فخر کرنا اس کے لیے حلال نہیں. اور رہی ان دونوں کے درمیان کی زندگی، جب انسان زندہ ہے کھاتا ہے پیتا ہے چلتا ہے پھرتا ہے اٹھتا ہے بیٹھتا ہے بولتا ہے ہنستا ہے روتا ہے، اور اسی حالت میں کوئی حافظ ہے کوئی قاری ہے کوئی عالم ہے کوئی مفتی ہے کوئی قاضی ہے کوئی کچھ ہے، یہ دنیاوی علوم کے اندر کوئی انتہائی شان رکھتا ہے، یہ صحت مند ہے یا خوبصورت ہے یہ مالدار ہے سیٹھ ہے یہ امیر ہے یہ غریب ہے یہ بادشاہ ہے یہ وزیر ہے، مگر کسی وجہ سے دین دنیا کی وجہ سے اس کو کوئی انتہائی شان حاصل ہے تو یہ حالت بھی تکبر کی نہیں، اس وجہ سے کہ اس کے لیے تکبر کرنا جائز نہیں ہے اور حلال نہیں، نہ غرور نہ فخر نہ پڑھائی نہ تکبر، کیوں اس حالت میں بھی اس کا حال یہ ہے کہ اس کے جسم کی رگ رگ میں بہتا ہوا خون ہے اور مسالہ پیشاب سے بھرا ہوا ہے جو کہ ناپاک آتے، اور میدا بھی پکانے سے بھرا ہوا ہے جو نجس اور زیادہ غلیظہ ہے، اور انسان کی زیادہ سے زیادہ غلیظہ ہے نہ کہ خفیف. تو اللہ تعالیٰ کی رحمت ہے اور اللہ تعالیٰ کی مہربانی ہے کہ انہوں نے ان ساری نجاستوں کے اوپر کھال کا پردہ ڈالا، ورنہ جسم کا کوئی حصہ اس ناپاک خون سے خالی نہیں. سب کو پتا چلا سی کہ سوئی چپ جائے اس کی اور خون اپنا منہ دکھا دے، وہیں سے خون نکلنا شروع ہو جائے جو کہ ناپاک. صرف حال کا پردہ ہے، ورنہ چلتے چلتے کہ انسان اندر سے ناپاک خون سے بھرا ہوا ہے اور ہر وقت ناپاک خون اس کے جسم میں گردش کر رہا ہے. اب پہلے آپ پکانے کو اس کے جسم میں بھرا ہوا ہے تو سر سے پیر تک تو ناپاکی کا مٹکا بنا ہوا ہے اور نجاست سے بھرا ہوا ہے، پھر کس بات کا غرور کرتا ہے، تکبر کرتا ہے؟ اور جن باتوں کی وجہ سے تکبر کرتا ہے، جیسے علم ہے، فضل ہے، حسن ہے، مال ہے، جمال ہے، کمال ہے، کوئی ہوتا ہے، کوئی منظر ہے، وہ بھی جس طرح ذاتی نہیں، وہ بھی تو اللہ تعالیٰ کا دیا ہوا ہے. پڑھائی تو جب کرے جب آدمی کا اپنا ذاتی کمال ہو، تو سر سے پہلے جسم بھی اپنا بھی وہ بھی سرکاری مشین ہے، اللہ تعالیٰ کی عطا ہے. جب اللہ تعالیٰ کی عطا ہے تو اس پر شکر والی جتنے بھی شکر ادا کرے کم ہے، نہ کہ غرور کرے تکبر کرے اور اپنے آپ کو بڑا کرے. تو حقیقت یہ کہ تین باتیں اگر ہم اپنے ذہن میں نقش کر لیں کہ ہماری ابتدا ناپاک خطرہ ہے، ہماری اختیار ایک مردان لاش ہے، اور ان دونوں کے درمیان میں سب سے پیر تک نجاست سے ہم بھرے ہوئے ہیں، تو हमें किसी हालत में भी बड़ा इंतजार करना चाहिए, अपने को बड़ा समझना दुरुस्त नहीं है। बल्कि इन तीनों बातों का तकाजा ये है कि हमारे अंदर कूट कूट कर आजी भरी हुई हो, तवाज़ो और इंकिसारी का हम तय करो, और दो शेर याद आ गए, उसका मिसाल एक तो ये है कि तू को इतना मिटा के तू न रहे, वो रहे तू न रहे, तू को इतना मिटा कि तू न रहे, वो रहे तू न रहे, अल्लाह ही की जात रहे और तू उसके सामने बिल्कुल फना हो जाए, वो की जमीन अल्लाह ताला की तरफ लौट रही, वो रहे तू न रहे, तू को इतना मिटा कि तू न रहे, हो रहे तू न रहे, ये एक शेर दूसरा भी वो ही है, मुझे हाथ में दबा दो मेरी खाक भी उड़ा दो, मुझे खाक में दबा दो मेरी खाक भी उड़ा दो, तेरे नाम पर मिटा हूँ मुझे क्या गलत पूछा, मुझे खाक में दबा दो मेरी खाक भी उड़ा दो, यानी कोई मेरा नाम निशान बाकी न जितम न मेरे जितम की मिट्टी, कोई चीज और कोई हस्ती मेरी बिल्कुल भी न रहे, तब खत्म होकर और फना की बात उतर, मुझे खाक में दबा दो मेरी खाक भी उड़ा दो, तेरे नाम पर मिटा हो मुझे क्या जरूरत निशान, इसके मिसाल ये तीनों बातें जो मैंने लिखी ये भी, और सर से पैर तक जो अंदर नापाकी बढ़ी है वो भी, और ये कि हम जो कुछ भी हमारे जिसम में ये भी सब अल्लाह ताला किया था, और इसके साथ साथ जो अल्लाह पाक ने इल्म और फजल तकवा सहारत नेकी और जो चीन दुनिया की नेमतें अता फरमाए वो भी महज उनका फजल, हमारी लियाकत के बगैर, हमारी काबिलियत के बगैर, हमारे इस्तेदाद के बगैर, बगैर हमारी किसी मेहनत और कोशिश के, सब उनकी अता, क्योंकि मेहनत और कोशिश भी हमारी नहीं होगी उनकी दी हुई, बस आदमी को चाहिए कि बस वो नहायत ही अपने आप को अपने दिल में सबसे कम कर, अल्लाह ताला के सामने अपने आप को खड़ा कर दे कि मेरी कोई हकीकत नहीं, मेरी कोई हस्ती नहीं, बस जो कुछ है अल्लाह ताला की जात है, और जो कुछ है मुझ पर उनका फल है, जो कुछ है मुझ पर मैंने उनकी अता है, तो जो अल्लाह के लापरवान बनते हैं वो इन सब चीजों से गाफिल होकर के जब चलते हैं तो अकड़ते हुए चलते हैं, तकब्बुर के साथ चलते हैं, गुरूर के साथ चलते हैं, और जो इन बातों का इंतजार करने वाले और ये सारी बातें उनका उनका हाल बन जाती है, फिर उनको हरदम उनको अपनी हस्ती की हकीकत मालूम रहती है, मुस्तर रहती है, नजरों के सामने रहती है, तो बस उनकी हालत ये होती है कि वो तवाज़ो में डूबे रहते, बात में भी आज भी पाई जाती है, नशिस्त वफात में भी तवाज़ो पाई जाती है, यहाँ तक के रफ्तार में भी आज भी मालूम होती है। अल्लाह पाक ने अपने नेक बंदों की यही औसा यही सिफत कुरान शरीफ में बयान फरमाई, वही बातों का हमारे सभी ने होना पहले तो अल्लाह पाक ने इबादत रहमान फरमाया, इबादुल्लाह ने फरमाया, ये भी फरमाते अल्लाह ताला के बंदे, बगैर के फरमाया रहमान के बंदे, वो अल्लाह जो रहमान और रहीम है उसके बंदे ऐसे होते हैं, तो रहमान क्यों फरमाया, तो हजरत मुफस्सिरीन फरमाते हैं दो वजह से फरमाया, एक तो अल्लाह ताला की रहमत खास उनके ऊपर है, और दूसरे इसलिए फरमाया कि उनकी बंदों पर बड़ी शफ़क़त और रहमत, ऐसे अल्लाह के मखसूस बंदे हैं, उनकी शान ये है कि वो मुसलमानों पर اللہ کے مخلوق پر بہت ہی شفیق اور بہت ہی مہربان ہوتے ہیں. اللہ تعالیٰ کی خاص رحمت ان پر ہوتی ہے, اس کے نتیجے میں وہ بھی اب اللہ کے مخلوق پر شفیق اور رحیم ہوتے ہیں. اس لیے عباد الرحمان فرما اللہ یمشون علی الارض, ان کی حالت یہ ہے, ان کی صفت یہ ہے اور ان کی کیفیت یہ ہے کہ جب وہ زمین پر چلتے ہیں تو آجزی کے ساتھ, سکون اور وقار کے ساتھ چلتے ہیں, تواضع کے ساتھ چلتے ہیں, تکبر کے ساتھ اکڑتے ہوئے سینہ تنگ کرتے ہیں, اور میرا خاصا تو مجاہدوں کا قانون سلام ہو. اور جب جاہد لوگ ان سے مخاطب ہوتے ہیں اور بیٹوں کی باتیں کرتے ہیں, بدتمیزی کی باتیں کرتے ہیں, تو وہ اس کے جواب میں بدتمیزی نہیں کرتے, جاہلانہ طریقہ اختیار نہیں کرتے. جیسے وہ جاہلوں کے ساتھ بکواس کر رہا ہے, بدتمیزی کر رہا ہے, انہیں برا بھلا کہہ رہا ہے, اس کے جواب میں اسی طرح کی زبان وہ استعمال نہیں کرتے, بلکہ ان کے مقابلے پر وہ صحیح اور درست بات کہتے ہیں, صبر اور تحمل سے کام لیتے. اسی کے حضرت نے فرمایا کہ با وقار کر تو باہر چلنے میں بھی وقار ہو, سکون کی کیفیت ہو, غرور و تکبر سے بچنے والا ہو اور با وقار ہو, اور اس کی طبیعت کے اندر حلم اور بردباری ہو. جہاں اور جتنا غصہ کرنے کی ضرورت ہو غصہ کرے, کیونکہ اسی لیے اللہ پاک نے غصہ پیدا فرمایا, لیکن یہ نہیں کہ حسن ناک کو غصہ رکھا ہوا, کوئی صحیح بات بھی کہہ سکتے غصہ رکھا اور حد سے زیادہ آ رہا بے موقع آ رہا, تو یہ غصہ آنا یہ تکبر کی علامت, تو تکبر حرام, اس لیے غصہ بھی حرام. عام حالات میں اس کی طبیعت کے اندر ایک وقار ہوتا ہے, دوسرے تحمل ہوتا ہے, بردباری ہوتا ہے. خاص طور پر جب کوئی اس کے ساتھ پتے نہیں کرتا ہے تو وہ چراغ پا نہیں ہوتا, بے قابو نہیں ہوتا, بلکہ تحمل اور بردباری اور اختیار کرتا ہے, اور اس کے جواب میں وہ صحیح اور سچی بات کہیں گے خاموش ہو جاتا ہے, نہ بحث کرتا ہے, نہ بگڑتا ہے, نہ لڑتا ہے, نہ اس کو الٹا کے جواب دیتا ہے. سرکار دو عالم جناب رسول اللہ صلی اللہ علیہ وسلم تو تمام تواضع کرنے والوں کے بھی سردار ہیں, جتنے بھی اوصاف حمیدہ ہیں سب آپ کی ذات حضرت کے اندر مدد سے ختم ہو جاتے ہیں. اس لیے اللہ پاک نے خود فرمایا ان نقل اعلیٰ خلق عظیم, آپ تو بڑے عظیم اخلاق کے مالک ہیں, اور سارے اخلاق میں جو سب سے بڑا خلق ہے وہ تواضع ہے. حضرات علماء کرام نے فرمایا ہے کہ سرکار دو عالم جناب رسول اللہ صلی اللہ علیہ وسلم کی ذات حضرت کے اندر ایسی افضیت اور تواضع پائی جاتی تھی کہ اللہ پاک نے ساتویں آسمان پر آپ کو بلایا اور آپ کو معراج عطا فرمایا. آپ نے اپنے آپ کو اتنا مٹایا تو اللہ تعالیٰ اس دن میں اتنا اٹھایا, اتنا بلند فرمایا کہ اس سے بڑھ کر کوئی اور بلندی نہیں ہوئی, آسمانوں پر بلایا, جنت دوزخ کے سیر کرائے, عرش الہی تک بلایا, پھر اس سے بھی اوپر تشریف لے گئے, جبرائیل امین بھی ساتھ چھوڑ گئے, کوئی پیچھے رہ گئے. اور پھر جا کر اللہ تعالیٰ سے ہم کلام ہوئے اور ایک قول کے مطابق اللہ تعالیٰ کی زیارت سے مشرف ہو. جتنی تواضع ہوگی اتنے ہی اللہ تعالیٰ کیا اس کا درجہ بلند. تو آپ تو توازوں کے بھی امام ہیں. اور جب آپ امام ہیں تو بس ہم آپ کے مقتدی ہیں, ہمیں آپ کے نقشے کے سامنے چلنا چاہیے. اور روز بروز ہماری مجلس کے اندر بھی تازگی اور ان کی ساری خاکساری پیدا ہونی چاہیے. جناب سرکار دو عالم جناب رسول اللہ صلی اللہ علیہ وسلم کی تو لیکن ادب ہے تازگی اور توازو اور خاکساری کے پکتے ہیں. آپ دعا بھی یہ فرماتے تھے اور زندگی بھی اسی طرح گزارتے تھے کہ اللہ احینی مسکینا وافقنی مسکینا واحشرنی فی ظلمۃ المساکین. یہ مسکین کے معنی فقیر کے نہیں, آپ خان کے آجزی کے مسکنت کے متوازے کے اللہ واحینی مسکین ہے. اللہ مجھے خاص طرح بنا کر زندہ رکھے, توازو کی حالت میں زندہ رکھے. اتنی مسکین اور آج کی حالت میں ان کسانی کی حالت میں آپ سالی کی حالت میں مجھے موت دیجیے اور قیامت دن حشر بھی توازو کرنے والوں کے اثر پر لگے. دعا بھی مانگنی چاہیے بھیا, دعا بھی ہمیشہ کرنی چاہیے. اتنی بھی اخلاق حمینا ہے کہ اگر رکھو محن اللہ تعالیٰ کی عطا کے بغیر نہیں آتا. کوشش بھی کریں دل جلا کے دعا بھی کریں اور جتنے بھی رضائل ہیں وہ بھی محض کوشش سے دور نہیں ہو سکتے. دعا بھی کریں کوشش جتنے بھی رضائل ہیں سارے میرے اندر دور فرما دیں اور جتنے بھی فضائل ہیں میرے اندر پیدا فرما دیں اور پھر رضائل کے دور کرنے کی اور فضائل کے پیدا کرنے کی کوشش بھی کریں. تو سرکار دو عالم جناب رسول اللہ صلی اللہ علیہ وسلم کے جو چلنے کے احوال ہیں وہ عجیب و غریب. بعض روایتوں میں آتا ہے کہ جب جہاد سے آپ واپس لوٹتے لشکر آگے آگے چلتا تھا, آپ پیچھے پیچھے چلتے. حالانکہ آپ کی شان تو یہ ہے کہ آپ سر پر بٹھا کے لے جایا جائے تب بھی آپ کو کوئی حق ادا نہیں ہو سکتا. لیکن اس کے باوجود جو سید الاولین والآخرین ہے, خاتم النبیین اور رحمت للعالمین ہے, ان کی حالت یہ ہے کہ صحابہ کرام آگے آگے جا رہے آپ ان کے پیچھے پیچھے چل رہے. اور حدیث میں آتا ہے کہ دو کام کرتے تھے آپ, جس کی سواری تیز نہ چلتی آپ سواری کو پیچھے سے ہکاتے تھے تاکہ تیز چلے اور چلنے والا آسانی سے گھر پہنچے. خاتموں والا کام جانور کو پیچھے سے تیز کرنا, یہ تو آپ دیکھیں تینوں کام ہوتا ہے, خادموں کام ہوتا ہے, نوکروں کام ہوتا ہے. یہ کون کرے؟ دونوں جہاں کے سردار نبی اکرم صلی اللہ علیہ وسلم. اور آگے جانے والوں کا کوئی سامان پیچھے گر جاتا تو آپ اس کو اٹھا کر رکھ دیتے تاکہ جب وہاں پہنچے تو اس کو دے صلی اللہ علیہ وسلم. نوکروں کام ہوتا ہے, یہ کون کرے؟ دونوں جہاں کے سردار نبی اکرم صلی اللہ علیہ وسلم. اور آگے جانے والوں کا کوئی سامان پیچھے گر جاتا تو آپ اس کو اٹھا کر رکھ دیتے تاکہ جب وہاں پہنچے تو اس کو دے صلی اللہ علیہ وسلم. اور ایک روایت میں یہ ہے کہ جب آپ چلتے تھے بیچ میں چلتے تھے, کچھ صحابہ کرام دائیں ہوتے کچھ بائیں ہوتے کچھ آگے ہوتے کچھ پیچھے ہوتے, ورنہ آپ عام طور پر پیچھے ہوتے صلی اللہ. اس طرح سے آپ چلتے ہیں تاکہ پتا چلے کہ کون ہے دونوں کے سردار, لیکن اتنا آپ کو مٹایا ہوا ہے کہ شان بنانے کے طور پر آگے آگے نہیں چلتے تھے کہ آپ آگے آگے چل رہے ہیں اور باقی سارے پیچھے پیچھے چل رہے ہو, جیسے بعض متکبروں کا طریقہ ہوتا ہے. تو بطور خاص اپنے آپ کو آگے رکھ دیں اور اپنے ماتحتوں کو بطور خاص اپنے پیچھے رکھ دیں. آپ اس طرح سے आप तो रहती इस कदर कैसे साथी और अपने आप को ऐसे अंदाज से रखते थे कि आने वाला पहचान ही नहीं सकता था कि मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कौन है। इसलिए हदीस में आता है कि जब कोई आप से मिलने के लिए आता और आप सहाबा कराम के साथ होते तो पहचान नहीं सकते थे कि इनमें से हुजूर कौन थे। मन मोहम्मद भाई तुम्हें मोहम्मद रसूल सल्लम कौन है इस तरह से आप अपने आप को मिटा कर रखते कि आपने अपने आप में उनको मिटाया तो चलने में भी ये था कि आपके पीछे पीछे लोग नहीं चलते थे। आप पीछे पीछे चलते थे ये दरमियान में होते नहीं। जब आप चलते थे तो आपकी चाल के अंदर की तीन बातें होती जो रिवायत हदीस को सामने रखकर बतौर खुलासे के उलमा ने बयान फरमाई। एक तो ये कि दरअसल तेज चलते थे बहुत तेज नहीं दरअसल तेज चलते थे। हजरत अल्लाह ताला फरमाते हैं कि जब आप चलते थे तो आप तो अपनी तबीयत के मुताबिक बेतकल्लुफी के साथ जरा तेज चलते थे हमें भागना पड़ता था। हमें आपका साथ चलने के लिए कोशिश करनी पड़ती थी और आप बेतकल्लुफ चलते तो दरअसल तेज चलते। दूसरे जरा सा आया तो छुप कर चलते कोई तवाजो की बात कि जिसमें तवाजो होती तो उसकी चाल में भी तवाजो होती तो जरा सा आया तो छुप कर चलते। और तीसरे कुवत के साथ पांव रखते थे कुवत के साथ पांव उठाते थे और ना मैं तरक्कियों से नहीं देखते थे अगर दाएं तरफ देखना हो तो पूरी तरह मुड़कर देखते बाएं तरफ देखना हो तो पूरी तरह मुड़कर देखते तो कनकियों से देखना ये बात मतलब तस्वीरों का तरीका होता है। हदीस में आता है कि आप इस तरह चलते जैसे कि बुलंदी से नीचे उतर रहे हो तो बुलंदी से नीचे आएंगे सीधा बात है कौन भी आदमी जमा जमा के रखेगा जमा जमा के उठाएगा पायों को झुकावा भी होगा रफ्तार में भी कुछ तेजी होगी। बस ये आपकी रफ्तार का खुलासा है जो हमें इस कर करना चाहिए। एक दफा हर उम्र से लाल ताला ने एक नौजवान को देखा कि वो ज्यादा अकड़ के चल रहा है। आपने एकदम दुबला उठाया कि ऐसे क्यों चल रहा है बीमार है क्या नहीं हजरत तो ऐसे क्यों चल रहा है जल्दी जल्दी चल आवाजों के साथ हाजी साहब ने अंतर्जाले ये फरमा रहे हैं जो ऐन कुरान और हदीस के मुताबिक उनकी वसीयत है कि चलने में आदमी नेक तरीका अख्तियार यानी तवाज़ो का तरीका अख्तियार तवाज़ो के हाथ से तकब्बुर के तरीके से बचे बढ़ाए के तरीके से बचे पकड़ कर चलने से परहेज करें और क्या वकार है बेवकार की बच्चे बेवकार ये एक की बात है और वकार खूबी की बात है और बुर्दुबार है तहम्मुल और बुर्दुबारे की आदत है। अपनी शरीर में एक बड़ी प्यारी दुआ आई है इसके बारे में वो याद हो जाए और मांगनी तौफीक हो जाए तो बस इंशाल्लाह कामयाबी का करीब है। चला वो आईनी बिलहिल وزينني بالحلم واكرمني بالتقوى وجملني بالعافية فالسكو شامل كده جمع كثيرة بلانة اللهم أعيننا بالعلم وزينا بالحلم واكرمنا بالتقوى وجملنا بالعافية حلم اور بدھ بازی سے آدمی خوبصورت اور مزین ہو جاتا ہے, اور بے قدری سے بے وقاری سے انسان بدصورت ہو جاتا ہے. یہ عیب کی بات ہے. کوشش بھی کرے اور دعا بھی کرے ان شاء اللہ تعالیٰ اس کی رفتار بھی صحیح ہو سکتی ہے, باوقار بھی ہو سکتا ہے, بردباری بھی آ سکتی ہے. اللہ تعالیٰ تو نہیں کیا تھا واپس آنا مولی طلحہ شمسی جو ہے ان کی والدہ صاحب بیمار ہیں, ان کی صحت کے لیے بطور خاص دعا فرماتے ہیں. دیکھیے ہمارے چوکیدار ہیں, ان کی بیٹی بھی اسپتال میں داخل ہے, بیمار ہے, اس کی صحت کے لیے بھی دعا کرنا ہے. ایسے ایک صاحب ہے منیر اسلام, ان کی بہن بیمار ہے, ان کی صحت کے لیے بھی دعا فرمائیے. مولانا احسان صاحب تیرہ بھی بیمار ہے, ان کی صحت کے لیے بھی دعا فرمائیے. اور ایک یاد کر رہا بھی جن حضرات کو ملنا ہوں وہ مجھ سے مغرب سے پہلے پہلے مل لیں, مغرب کے بعد اب میرا سبق شروع ہونے والا ہے, اس لیے میں مغرب کے بعد ملنے سے معذرت چاہتا ہوں. کوئی ساتھ ملنے کی کوشش نہ کریں. اگر کسی کو کوئی مشورہ کرنا ہے, کوئی بات کرنی ہو, تو پھر دوسرے دن وقت لے کر عصر کی نماز میں ملنے یا ظہر کی نماز میں ملنے. لیکن اب میرا سبق شروع ہونے والا ہے, اس لیے مغرب میں شامل میں کسی سے ملنے سے معذور ہوں, اس لیے میں پہلے معذرت چاہتا ہوں. اللہ واجعلنا للمتقين إماما. اللهم أعنا بالعلم وزيننا بالحلم وأكرمنا بالتقوى وجملنا بالعافية. اللهم أعنا بالعلم وزيننا بالحلم وأكرمنا بالتقوى وجملنا بالعافية. يا رب العالمين يا رب العالمين يا حي يا قيوم يا ذا الجلال والإكرام, اپنے کرم اور اپنے فضل سے ہم کو عاجزی اور انکساری اور تواضع عطا فرما. یا اللہ ہم سب کو عاجزی انکساری خاکساری اور تواضع عطا فرما. یا اللہ تواضع کا اعلیٰ مقام عطا فرما. یا اللہ ثناء الفنا ہم کو نصیب فرما. یا اللہ ثناء الفنا ہم کو نصیب فرما. یا اللہ غرور سے بچانا, تکبر سے بچانا, بڑائی سے بچانا, فخر سے بچانا. یا اللہ بڑائی سے, فخر سے, غرور سے ہم کو ہماری اولاد و نسل کو بچا. یا اللہ ہم سب کو اچھے اچھے اخلاق سے آراستہ فرما, اور تعریف الاخلاقیوں کو ہم سے دور فرما, تعریف الاخلاقیوں کو ہم سے دور فرما. یا اللہ رضا اور جنت سے دور عطا فرما, اپنی ناراضگی اور دور سے بنا عطا فرما, اور ہم سب کو کامل و خالص ایمان کر فرما. صلى الله تعالى على خير خلقه سيدنا مولانا محمد وآله وأصحابه أجمعين.